अब यस्तो छ, अब हाम्रो पूर्वाधारको कुरा गर्नुहुन्छ भने अब यो बिस्तारी सुधार हुँदैछ होइन। अब हामीले देख्दाखेरि चाहिँ अब यो खाल्डाखुल्डीहरू देख्ने होइन, सडक चाहिँ स्तरीय नभएको पनि देखेको छौँ र धेरै स्तरीय सडक पनि बनेको छन् होइन। अब
हजुर
यसलाई नेगेटिभ बाटोभन्दा पोजिटिभ बाटोबाट हेर्दाखेरि चाहिँ अब सुधार भएको भन्नुपर्छ। र अर्को यसको महत्त्वपूर्ण पूर्वाधार भनेको चाहिँ यो जुन चार्जिङ स्टेसनहरू छन्, यो चाहिँ यसको लागि महत्त्वपूर्ण चाहिँ पूर्वाधार हुन्छ। अब त्यो पनि राज्यले पनि निर्माण गरिराखेको छ, जस्तै अहिले विद्युत प्राधिकरण आफैले पनि चाहिँ चार्जिङ स्टेसन विकास गरेर त्यसको व्यवस्थापन सञ्चालन गरिराखेको छ भन्दा निजी क्षेत्रले पनि यो चाहिँ विकास गरिराखेको देखिन्छ। ठाउँ ठाउँमा चाहिँ फास्ट चार्जिङ स्टेसन चार्जिङ स्टेसनहरू देखिन्छ, जस्तै सिन्धुलीको रुटमा हेर्नुभयो भनेदेखि पनि पर्याप्त चाहिँ चार्जिङ स्टेसनहरू छन्। अझ एक ठाउँमा त पहिलो पेट्रोल पम्पलाई चाहिँ अहिले कन्भर्ट गरेर चाहिँ इलेक्ट्रिक गाडीको लागि चार्जिङ स्टेसन चाहिँ बनिराखेको छ। अब अन्य चाहिँ राजमार्गहरू जाँदाखेरि पनि, जस्तो अस्ति म सिन्धुपाल्चोक घाँसी तातोपानी जाने बाटोमा पनि चार्जिङ स्टेसनहरू छन्, त्यस्तै पूर्व पश्चिम राजमार्गहरूमा पनि चार्जिङ स्टेसनहरू बनेका छन्। यो बिस्तारी बढ्दो क्रममा छ होइन। अब यसलाई अझ निजी क्षेत्रलाई प्रोत्साहित गरेर आकर्षण गर्न सकेर निजी क्षेत्र मार्फतै यो चार्जिङ स्टेसनहरू चाहिँ हामीले निर्माण गर्नुपर्छ भन्ने चाहिँ मेरो विचार हो। र अर्को कुरा चाहिँ जुन अब इलेक्ट्रिक गाडीहरू, अब बिस्तारी अब यो प्रविधिको विकासले बिस्तारी चाहिँ अब यो हाई क्लियरेन्स भएको गाडीहरू पनि आउँछन्। तर अहिलेको लागि चाहिँ अब यो ब्याट्रीको चाहिँ लोड हुनाले नर्मल्ली हामीले हेर्दाखेरि चाहिँ विद्युतीय सवारी साधन चाहिँ अलिक क्लियरेन्स चाहिँ कम भएको देखिन्छ। त्यही भएर यो खाल्डाखुल्डी बाटोहरूमा चाहिँ विद्युतीय सवारी साधनलाई चाहिँ अलिक मुस्किल पर्ने हुनाले हामीले हाम्रो सडक पूर्वाधार पनि त्यही हिसाबले चाहिँ सुधार चाहिँ गर्दै लानु चाहिँ पर्ने हुन्छ।
यो विद्युतीय सवारी साधन चाहिँ किन चल्नुपर्छ खासमा?
अब यस्तो छ, अब मैले भन्ने गरेको छु भन्दा संसारमा अरू देशले विद्युतीय सवारी साधनमा जाउन् नजाउन् हामीले त्यसमा धेरै टाउको दुखाउनु पर्दैन, तर नेपाल चाहिँ जानुपर्छ। किन भनिराखेको छु भन्दाखेरि हामीले चाहिँ विद्युत उत्पादन पनि गरिरहेको छौँ, हामीसँग विद्युत उत्पादन गर्ने क्षमता पनि छ। अहिले अब यसो मैले कुरा भनिरहँदाखेरि अहिले श्रोताहरूले चाहिँ हामी चाहिँ भारतबाट विद्युत ल्याएर चाहिँ अहिले बालिराखेको छौँ, चलाइरहेको छौँ, अनि तपाईँ चाहिँ विद्युत चाहिँ हामीसँग छ भन्नुहोला, तर त्यो होइन। तर हाम्रो चाहिँ अब विद्युत अहिलेलाई हामी आत्मनिर्भर नभए तापनि हामीसँग त पर्याप्त यसको चाहिँ उत्पादन गर्ने क्षमता रहेको छ, विकल्प रहेको छ। त्यही भएर हामी चाहिँ यसमा जानुपर्छ। जस्तो आज पनि भनौँ न, वार्षिक रूपमा 3 खर्ब भन्दा बढीको त हामी यो पेट्रोल डिजेल मटितेल ग्यासहरू चाहिँ बाह्य मुलुकबाट चाहिँ आयात गरेको छौँ होइन। अब यो धेरै चाहिँ हिस्सा कहाँ जान्छ भन्दाखेरि यो सवारी साधनमा नै डिजेल पेट्रोल को प्रयोगमा चाहिँ गइरहेको छ। भनेपछि भोलि हामी चाहिँ विद्युतीय सवारी साधनमा गयौँ भने यो आयात पनि कम हुने, हाम्रो व्यापार घाटा पनि कम हुने, हामी हाम्रो आफ्नै इन्धनको चाहिँ अधिकतम प्रयोग पनि गर्न सक्ने, हाम्रो देशलाई चाहिँ हामी आत्मनिर्भर पनि बनाउन सक्छौँ, एउटा यो कुरा भयो। अर्को कुरा चाहिँ यसले अहिले भनौँ न, हिजो आज पनि काठमाडौँमा चाहिँ यति धेरै प्रदूषण बढ्यो भनेको छ। अब यो प्रदूषण कि बाह्य मुलुकबाट चाहिँ आएको हुनुपर्छ वायुबाट, अथवा चाहिँ हाम्रो यहाँ प्रदूषण गर्ने भनेको त अब त्यस्तो उद्योग धन्दा त काठमाडौँमा छैन, भनेपछि यो त सवारी साधनबाटै नै बढी उत्पादन भएको हो, भनेपछि त्यो वातावरण पनि यसले चाहिँ स्वच्छ गर्छ होइन। र यसरी चाहिँ सबै कुराले हेर्दाखेरि हामी चाहिँ विद्युतीय साधनमा जुन आकर्षण छ त्यो चाहिँ एकदमै राम्रो पक्ष हो, र यसैलाई चाहिँ राज्यले जोड पनि चाहिँ दिनुपर्छ। सबै हिसाबले अरू देश गए नगए विद्युतीय सवारीमा चाहिँ नेपाल चाहिँ जानै पर्छ।
तर अब कतिपयलाई चाहिँ विद्युतीय सवारी साधन कतिको भर पर्दो साधन हो अथवा होइन भन्ने आशंका पनि देखिन्छ।
अब यस्तो छ, अब कति ठाउँ हामीले चाहिँ यो समाचारहरू पनि सुनेका छौँ, अब चार्जिङ गर्दाखेरि चाहिँ आगो लाग्यो भन्ने कुराहरू पनि आइराखेको छ। अब कतिजनाले चाहिँ भन्नुहुन्छ नेपालमा त अब अधिकांश सडक त पहाडी भेगमा चाहिँ छन्,
कतिपय त कच्ची सडक छन्,
त्यहाँ लानलाई विद्युतीय सवारी साधन मुस्किल हुन्छ। त्यस्तै अहिले अब हाम्रो झन्डै 1 लाख किलोमिटर सडक सञ्जाल छ, मलाई सबै ठाउँमा जानको लागि पर्याप्त चार्जिङ स्टेसन उपलब्ध छैन र भन्ने कुराहरू चाहिँ आइ पनि राखेको छ। तर यी कुराहरू के हो त भन्दा हरेक कुरामा समस्याहरू आउँछ, हरेक कुरामा च्यालेन्ज आउँछ, त्यसलाई हामी चाहिँ तिर्दै जाने हो। तर हामीले बुझ्नुपर्ने कुरो के हो त भन्दा यी यो इन्धनको आयातको हिसाबले वातावरण प्रदूषण कम गर्ने हिसाबले होइन, अब सबै हिसाबले चाहिँ हामी चाहिँ विद्युतीय सवारी साधन चाहिँ प्रयोग गर्दाखेरि अब ध्वनिकै हिसाबले भन्नुहुन्छ भने पनि विद्युतीय सवारी साधनको चाहिँ कम प्रदूषण हुन्छ, ध्वनि प्रदूषण पनि भनेपछि सबै किसिमले चाहिँ यसको चाहिँ राम्रो छ। अब कुनै कुनै चाहिँ अब यसको नकारात्मक पक्ष देखिए पनि, जस्तै अब चार्जिङ गर्दाखेरि आगो लाग्ला, एक दुईवटा लाग्ला, त्यो त पेट्रोल डिजल गाडी पनि आगो लागेको त कन्डिसन त धेरै समाचार सुनिन्छ भनेपछि यी कुराले चाहिँ हामी धेरै दुखित हुनु पर्दैन। यी कुराहरू सुधार हुँदै गयो र प्रविधिको पनि विकास हुँदै जाने हो। तर हामीले चाहिँ के हो राज्यबाट चाहिँ अब यो विद्युतीय सवारी साधनलाई चाहिँ प्रमोट गर्ने हिसाबले नै जस्तो अब नयाँ बजेट पनि बनिरहँदाखेरि यो कुरालाई चाहिँ ध्यान दिनुपर्छ। अहिले अर्को समस्याको रूपमा लिएको चाहिँ यो नीतिगत चाहिँ सुधार गर्नुपर्ने, अब हरेक वर्ष चाहिँ यो विद्युतीय सवारी साधनको करमा हेरफेर हुने, यसले गर्दाखेरि के हो भने यो पोलिसी जुन नीति भन्छौँ नि यसमा पनि स्पष्ट भएन र यसले गर्दाखेरि मानिसहरूमा जहिले पनि अब आगामी दिनमा बढ्ने हो कि अर्को दिन घट्ने हो कि भोलि चाहिँ यसमा रोड ट्याक्स लगाइदिने हो कि भरे चाहिँ यसमा चाहिँ फेरि पहिलाकै जस्तो अन्य ट्याक्सहरू पनि लगाइदिने हो कि भन्ने जुन जनतामा चाहिँ जुन त्रास पैदा भएको छ, सोचमा आएको छ भनेपछि त्यसलाई पनि चिन्नलाई चाहिँ राज्यले पनि के हो त भन्दा हामीसँग चाहिँ विद्युतीय सवारी साधनको लागि स्थिर नीति यो हो, यसले हामी प्रोत्साहित गर्छौँ भन्ने कुरा राज्यबाट पनि त्यो त्यो हिसाबको नीति बनाउन चाहिँ जरुरत चाहिँ छ।
अब यसमा विश्वव्यापी प्रचलन चाहिँ कस्तो पाउनु भएको छ? सरकारले त अब यो गर्नुपर्छ भन्नुभयो।
अब धेरै देशले चाहिँ आफ्नो लक्ष्य राखेका छन्। जस्तै अब युरोपतिर जानुभयो भने पनि तपाईँ चाहिँ 2025 के गर्ने, अब कतिवटा देशले त हामी 2030 जाँदाखेरि पूर्ण रूपमा विद्युतीय सवारी साधनै प्रयोग गर्छौँ भन्ने लक्ष्य लिइसक्नु भएको छ र भारतले पनि त्यस्तो खालको लक्ष्य लिएको छ। भोलिको दिनमा भारतले नै तपाईँको पेट्रोल डिजल गाडी चाहिँ उत्पादन बन्द गरिदियो भनेदेखि हामी त स्वतः चाहिँ विद्युतीय सवारी साधनमा जानुपर्छ, किनभने हामी त बनाउँदैनौँ, हामी त भारतबाटै किनेर लिएर आउँछौँ भनेपछि अरूको चाहिँ भर पर्नुभन्दा हामी आफ्नै एउटा नीति बनाएर हामी चाहिँ ल आज हामी 2024 छौँ, सन् 2024 छौँ, ल 2000 चाहिँ अब एउटा टार्गेट हामी लिएको छौँ, जस्तै 2030 टार्गेट भनेर एउटा लिएको छ। तर त्यो टार्गेट सबै कुरा चाहिँ लक्ष्य अचिभ गर्नको लागि चाहिँ जुन एउटा पास बनाउनु पर्ने हो त्यो पास चाहिँ अहिले पनि क्लियर चाहिँ देखिँदैन। फेरि विद्युतीय सवारी साधन भन्ने बित्तिकै हामीले चाहिँ हाम्रो घरमा चलाउने चाहिँ गाडी अथवा चाहिँ यो सार्वजनिक यातायातमा पनि सोच्नुपर्छ। सार्वजनिक यातायात पनि एकदमै महत्त्वपूर्ण यसमा चाहिँ अङ्ग हुन्छ। अब सार्वजनिक यातायातमा अहिले हामीले चाहिँ बसको प्रयोग गरिरहेको छौँ, जस्तो आज पनि चाहिँ एउटा समाचार देखिराखेको थियौँ साझा यातायातले, त्यहाँ आज मलाई बोलाइएको पनि छ, साझा यातायातले 40 चाहिँ यो इलेक्ट्रिक बसको चार्जिङ स्टेसन आफैले बनाएको रहेछ, त्यसको आज उद्घाटनको समारोह पनि रहेछ। भनेपछि हामी यसरी विद्युतीय सवारी साधनमा अगाडि बढिरहेको छौँ र अब भोलिको दिनमा हामीले सार्वजनिक यातायातको रूपमा भोलि चाहिँ मेट्रो चाहिँ विकास गरौँला अथवा चाहिँ केबल कारको चाहिँ अब विकास भइरहेको छ, अझ अहिले पोडवे भन्ने पनि आइरहेको छ, भनेपछि यिनीहरू सबै विद्युतबाटै सञ्चालन हुने हुन् होइन। त्यही भएर हामीले चाहिँ यो यातायात क्षेत्रमा पनि कुन कुन चाहिँ किसिमका यातायात प्रणालीहरू चाहिँ विकास गर्न सक्छौँ, हामीले चाहिँ कसरी एउटा सरल व्यवस्थित सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरा नै एकदमै ठुलो अहिलेको डिस्कसन हो। यो भोलिको दिनमा यसमा ठुलो चाहिँ लगानी पनि गर्नुपर्ने हुन्छ। अब त्यो गर्दै जाँदाखेरि हामीले विद्युतीय सवारी विद्युतीय चाहिँ तपाईँको यातायातलाई प्रवर्धन चाहिँ गर्नुपर्ने हुन्छ र त्यस्तो खालको निजी सवारी साधन होस् या चाहिँ सार्वजनिक यातायातमा पनि यस्तो किसिमको चाहिँ प्रणालीहरू हामीले अप्नाउनु पर्छ, त्यो अनुसारले अध्ययन गर्दै जाने, त्यो अनुसारले हामीले लक्ष्य राख्दै जाने होइन। जस्तै अब अहिले हामीले 2040 हामी पूर्ण रूपमा चाहिँ विद्युतीय सवारीमा जान्छौँ भनेर हामीले चाहिँ लक्ष्य लिन सकिन्छ। जस्तै त्यो भयो भने पनि तपाईँको चाहिँ सोह्र वर्षको समय हुन्छ, सोह्र वर्षमा चाहिँ हाम्रो विद्युत पनि पर्याप्त हुन्छ र त्यो अनुसारले हाम्रो सडक संरचनामा पनि सुधार भइसकेको हुन्छ र त्यतिखेरसम्म हामी पूर्ण रूपमा विद्युतीय सवारी साधनमा जाने लक्ष्य लियौँ भनेदेखि हामीले एउटा चाहिँ राम्रो विद्युतीय यातायातलाई विकास गर्न चाहिँ सक्छ।
जस्तो अब सरकारले अब आउने आर्थिक वर्षको लागि बजेट निर्माण गरिरहेको छ, अब यो आउने बजेटमा के कुराहरू चाहिँ आइदियो भने विद्युतीय सवारी साधनका लागि राम्रो हुन्छ?
जस्तो अहिले मेन अब यो हामीले बजेट भाषण आइरहँदाखेरि सबैजनाले चाहिँ के सोचिराखेको छौँ भन्दाखेरि हाम्रो विद्युतीय सवारी साधनमा चाहिँ भन्सार महसुल कति हुन्छ, ट्याक्स कति हुन्छ भन्ने कुरा नै महत्त्वपूर्ण हामी सुनिराखेको हुन्छौँ। अब हरेक वर्ष देख्दाखेरि चाहिँ एक वर्ष चाहिँ हामीले 1% गऱ्यौँ भने अर्को वर्ष चाहिँ त्यही क्याटेगोरीमा चाहिँ 10% पनि गरेको पायौँ होइन। जस्तै अघिल्लो वर्ष 50 किलोवाटभन्दा माथिको सवारी साधनमा चाहिँ अलिकति हामीले चाहिँ ट्याक्स बढाउने काम गऱ्यौँ, त्यसको व्यापक विरोध पनि भयो। भनेको मतलब के हो त भन्दा यस्तो खालको नीतिहरू चाहिँ स्थिर हुनुपर्छ। अब यसपालि किन्नेलाई चाहिँ महँगो पर्ने, अर्को वर्ष किन्नेलाई चाहिँ सस्तो पर्ने यस्तो पनि गर्न भएन, अथवा यसपालि सस्तो अर्को वर्ष महँगो पर्ने भएन। र एउटा राज्यले पनि के प्रत्याभूति दिनु पर्यो भन्दाखेरि यो चाहिँ स्थिर नीति हो भन्ने चाहिँ प्रत्याभूति दिनु पर्यो। विरोध भएपछि घटाउने, विरोध नहुँदाखेरि बढाउने भन्ने कुरा पनि एकदमै गर्नु हुँदैन। त्यसको चाहिँ हाम्रो समाचारहरूमा पनि आइरहेको छ, अहिले हाम्रो इलेक्ट्रिक भेहिकलमा चाहिँ एकदमै धेरै आकर्षण छ र धेरै चाहिँ आयात पनि भइरहेको छ। अब त्यसमा त तपाईँको भन्सार महसुल एकदमै न्यूनतम छ। अर्को चाहिँ डिजेल पेट्रोल गाडी आउँदाखेरि 250% चाहिँ कर तिर्नु पर्थ्यो भन्सारमा भने, अब यो विद्युतीय सवारी साधनमा कुनैमा 1%, कुनैमा 10%, कुनैमा म्याक्सिमम 25% मात्र गर्दाखेरि त राज्यको राजस्व पनि कम भयो भन्ने पनि त्यो विषयमा पनि छलफल भइरहेको छ। तर हामीले त्यसरी हेर्नु हुँदैन। अब हाम्रो चाहिँ व्यापार घाटा कतिले घटायो त्यो पनि महत्त्वपूर्ण पाटो हो होइन। हाम्रो चाहिँ इन्धन आयात कतिले चाहिँ कम भयो त्यो कुराहरू पनि हेर्नु पर्यो र प्रदूषण पनि कति कम गर्यो, यसले सडक दुर्घटनामा चाहिँ कति गर्यो भन्ने कुराहरू पनि चाहिँ एकदमै हामीले विश्लेषण चाहिँ गर्न जरुरत छ। त्यही भएर बजेट बनाउँदाखेरि एउटा स्थिर नीति गर्नु पर्यो र अहिले आवश्यकता भनेको जस्तो डिजेल पेट्रोल गाडी भन्दा विद्युतीय सवारी साधन चाहिँ सुरुमा किन्दा महँगो भयो, पछि अब सञ्चालन गर्दाखेरि एकदमै सस्तो छ, त्यसले गर्दाखेरि कभर गर्ने हो। तर अहिले अपफ्रन्ट इन्भेस्टमेन्ट भन्छ, जुन सुरुमा किन्दाखेरि चाहिँ विद्युतीय सवारी साधन चाहिँ संसारभरि नै महँगो हुनाले चाहिँ अलिकति मान्छेहरू चाहिँ अब सस्तो नै किनौँ भन्ने हुन्छ होइन। जस्तै एउटा तपाईँ चाहिँ सार्वजनिक बसै किन्नु पर्यो भनेदेखि तपाईँ 50 लाखमा चाहिँ डिजेलवाला बस आउँछ भनेदेखि त्यसैलाई चाहिँ 1 करोडभन्दा माथि पर्छ विद्युतीय सवारी साधन भनेपछि अब कहाँ चाहिँ दोब्बर चाहिँ मैले चाहिँ पैसा तिर्नु चाहिँ एउटा त्यो आइराखेको हुन्छ। त्यही भएर राज्यले पनि अलिकति यो कुरा चाहिँ सुसूचित गर्नुपर्छ। अब भनौँ न, अब हाम्रै घरमा चलाउने सवारी साधन पनि अब 1 किलोमिटर हामीले चाहिँ चलाउने हो भने, जस्तै अहिले ल 200 रुपियाँ चाहिँ तपाईँको पेट्रोलको भाउ भयो भने त्यसले चाहिँ तपाईँको चाहिँ 10 किलोमिटर दौडेला भनेपछि 1 किलोमिटरको चाहिँ 20 रुपियाँ चाहिँ पर्ने भयो होइन। भनेपछि भोलि मैले चाहिँ त्यही विद्युतीय सवारी साधन चलाइराखेको छु भने 1 किलोमिटरको 1 रुपियाँ पनि पर्दैन। भनेपछि 1 किलोमिटरमै हामीले चाहिँ 19 रुपियाँ चाहिँ बचाइराखेको हुन्छौँ होइन। यो चाहिँ इन जेनरल
भनेको सरकारले स्पष्ट नीतिका साथ बजेट ल्याउनु पर्यो भन्ने यहाँको सुझाव हो।
बजेट ल्याउनु पर्यो र जनतालाई बुझाउनु पनि पर्यो, अहिले तिमीहरूले अलिकति महँगो तिरे पनि पछि सञ्चालन र व्यवस्थापनमा सिङ पनि कम गर्नुपर्छ, डिजेल पेट्रोलको खर्च पनि चाहिँ कम हुन्छ। अहिले नै भने नि, अब मैले पेट्रोल गाडी चलाएँ भने 1 किलोमिटर चलाउँदा झन्डै 20 रुपियाँ खर्च गर्नुपर्छ भन्दा भने विद्युतीय सवारी चलाउनेले 1 रुपियाँ मात्र खर्च गर्नुपर्छ प्रति किलोमिटर भनेपछि त यति धेरै चाहिँ बचत हुन्छ। भनेपछि सुरुमै विद्युतीय सवारी साधन महँगो हो भने नतर्सिन् भने यो सूचना पनि चाहिँ मानिसमा पुग्नु पर्यो क्या। बुझ्नेले त बुझ्ला तर कतिजना त ए यो महँगो छ, यो कति नै बचत हुन्छ सञ्चालन भन्ने कुरा पनि चाहिँ सूचना चाहिँ राज्यले दिनु पर्यो, किनभने राज्यले त प्रोत्साहन गर्ने हो नि त, होइन? त्यो पनि गर्नलाई
प्रोत्साहन गर्ने खालका सूचना नीति व्यवहार त्यस्तै आउनु पर्यो भन्ने हो।
आउनु पर्यो, एकदम एकदम स्थिर नीति चाहिँ एकदमै जरुरत छ। जहाँ सुने पनि यो सरकार स्थिरै छैन, हरेक वर्ष चाहिँ ट्याक्स रिजिम चाहिँ तलमाथि गरिराखेको, त्यसले मान्छेलाई एउटा त्रसित पनि गरेको छ, होइन?
अब 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 त्यस्तो नहोस् भन्ने हो,
त्यस्तो हुनु हुँदैन। हामी विद्युतीय सवारीमा जानै पर्छ, त्यही भएर हामी जाने खालको चाहिँ नीति ल्याउँ। आज नै हामीले चाहिँ 10 अर्ब 20 अर्ब चाहिँ राजस्व कम हुन्छ भनेर चाहिँ विद्युतीय सवारी साधनको लागि ट्याक्समा हेरफेर गर्न थाल्यौँ भनेदेखि यसले एउटा नकारात्मक सन्देश जान्छ। फेरि एउटा कुरा चाहिँ के क्लियर हो भनेदेखि, जो चाहिँ सवारी साधन चढिरहनु भएको छ, जो 30 लाखमा डिजेल पेट्रोल गाडी चढिराख्नु भएको छ भने उहाँलाई खास चाहिँ 40 लाख 42 लाखमा विद्युतीय सवारी साधन चढ्नलाई कुनै ठुलो कुरो होइन। तर यो सोच हो क्या, मान्छेलाई चाहिँ 2 रुपियाँ 5 रुपियाँ महँगो भए पनि मान्छेले चाहिँ सोच्छ। त्यही भएर राज्यले पनि सकेसम्म चाहिँ ट्याक्स नबढाइकन डिजेल पेट्रोल गाडीकै मूल्यमा चाहिँ विद्युत सवारी साधन आउने अथवा जति न्यूनतम कम मूल्यमा आउने हिसाबले हामीले ट्याक्स रेजिम गर्न सक्यौँ भने त्यसले बढी आकर्षित गर्छ र हामी चाहिँ विद्युतीय सवारी साधनलाई अझ विकसित गर्न चाहिँ सक्छौँ।
हजुर, समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई।
हुन्छ, अहिले पनि म यहाँबाट पनि एउटा अनुरोध गर्न चाहे, अरू देश गए नि नगए नि हामी चाहिँ विद्युतीय सवारी साधनमै जाउँ, त्यसले चाहिँ हाम्रो राज्यको अर्थतन्त्र पनि चाहिँ एकदमै मजबुत गराउँछ। धन्यवाद।
हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल इन्टरमोडल यातायात विकास समितिका यातायात विज्ञ तथा कार्यकारी निर्देशक आशिष गजुरेल।